مومن کرام، السلام علیکم ورحمت اللہ وبرکاتہ۔ مل کر بابا زبلن درود پڑھ دیجیے گا محمد وآل محمد پر، اللہم صل علی محمد وآل محمد وعجل فرجہم۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاة والسلام علی اشرف الانبیاء والمرسلین وخاتم النبيين سيدنا ومولانا أبي القاسم محمد، اللهم صل على محمد وآل محمد وعجل فرجهم وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا، اللهم صل على محمد وآل محمد وعجل فرجهم ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في محكم كتابه المجيد وفرقانه الحميد، بسم الله الرحمن الرحيم، صبغة الله ومن احسن من الله صبغة، درود پڑھ دیجئے محمد وآل محمد پر، اللهم صل على محمد وآل محمد وعجل فرجهم۔ اعزائي گرامی قدر، منفرد رمضان اور منفرد ذمہ داریوں کے عنوان سے ہماری گفتگو اب اپنے اختتامی مراحل کی طرف گامزن ہے، اور جس طریقے سے ہم نے یہ عرض کیا ہے کہ اگر ہماری گفتگو سے مومنین کوئی سوال کرنا چاہیں تو بالکل سوال کر سکتے ہیں، اور فیس بک پر یا یوٹیوب پر جو ایڈریس موجود ہیں اس پر جو سوالات کیے جاتے ہیں وہ ہم تک پہنچتے ہیں۔ چند ایک سوالات جو ابھی ہم تک پہنچے اور اس کے جوابات دینا کم از کم ہم مختصر نہیں صحیح ضروری سمجھتے ہیں، وہ یہ ہے کہ کسی خاتون نے سوال کیا ہے کہ ہم ماہ رمضان میں قرآن کریم کی تلاوت بھی کر رہے ہیں اور مفاد الجنان میں جو دعائیں موجود ہیں وہ بھی پڑھ رہے ہیں، لیکن اس کے باوجود دل مطمئن نہیں ہو رہا، یعنی دل مزید چاہ رہا ہے کہ زیادہ سے زیادہ ماہ رمضان کی برکتوں کو حاصل کریں، تو کوئی اور خاص دعا یا کوئی اور خاص عمل ہے تو ہمیں بتائیے۔ دیکھیں، انسان اگر قرآن کریم کو پڑھ رہا ہے تو سب سے اہم کتاب دین اسلام کی یہی قرآن کریم ہے، لیکن ضرورت یہ ہے کہ قرآن کریم کو صرف عربی کے ساتھ اور زبانی اعتبار سے نہ پڑھا جائے بلکہ دل سے پڑھا جائے اور سمجھ کر پڑھا جائے، یعنی وہ چیز جو انسان صرف زبان سے جاری کرتا ہے اس کی وہ حیثیت نہیں ہوتی۔ ظاہر سی بات ہے کہ قرآن کریم پروردگار کا کلام ہے، اس کا ثواب ضرور موجود ہے، چاہے انسان زبان ہی کی حد تک کہے اس کے باوجود بھی روایات کے مطابق اس کا ثواب موجود ہے، لیکن یہ ثواب بہت زیادہ بڑھ جاتا ہے اس وقت جب انسان غور و تفکر کے ساتھ ان آیات کی تلاوت کرے، کیونکہ قرآن کریم نے بار بار یہ میسج دیا ہے کہ افلا یتدبرون افلا یتفکرون، تم قرآن کریم میں غور و فکر کیوں نہیں کرتے، تدبر کیوں نہیں کرتے؟ تو بجائے یہ کہ انسان زیادہ اعمال انجام دے، ضرورت اس بات کی ہے کہ انسان کم عمل انجام دے لیکن بیسٹ انجام دے۔ جس طریقے سے قرآن کریم کی آیت بھی ہے کہ تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، کہ بابرکت ہے وہ خدا جس نے انسان کو پیدا کیا، موت و حیات کو پیدا کیا، اور یہ اس لیے پیدا کیا ہے لیبلوکم ایکم احسن عملا، تاکہ یہ جان لے کہ تم میں سے زیادہ عمل کرنے والا نہیں بہترین عمل کرنے والا کون ہے۔ یعنی ممکن ہے کہ انسان نے بہت زیادہ سورے نہ پڑھے ہوں، بہت زیادہ سپارے نہ ختم کیے ہوں، قرآن کریم بہت زیادہ ختم نہ کر سکا ہو، لیکن جو پڑھا ہو وہ بہت زیادہ تدبر و تفکر کے ساتھ اور بیسٹ انداز میں پڑھا ہو تو پروردگار عالم اسے قبول فرماتا ہے۔ گرچہ جو ہمارے بزرگان ہیں، علماء کرام ہیں، وہ آئمہ علیہ السلام کی سیرت پر عمل پیرا ہوتے ہوئے، کیونکہ بہرحال ہر ایک کی اپنی ایک ظرفیت ہوتی ہے، جیسے معصومین کرام بالخصوص مولا سید سجاد ماہ رمضان میں 40 قرآن ختم فرمایا کرتے تھے، 40 قرآن، 40 سپارے، 40 سورے نہیں، 40 قرآن ان 30 دنوں میں مکمل فرما لیا کرتے تھے. اور اسی طریقے سے ہمارے بعض بزرگان جیسے علامہ امینی 15 قرآن ماہ رمضان میں مکمل فرما لیتے تھے، اور جب یہ 15 مکمل کرتے تھے تو اس انداز سے ہوتا تھا کہ ان میں سے 14 قرآن 14 معصومین کو ہدیہ فرماتے تھے، یعنی ہر معصوم کو ایک قرآن ہدیہ کرتے تھے. پیغمبر اکرم کو ایک ہدیہ، مولائے متقیان کو ایک ہدیہ فرماتے تھے، جناب سید کائنات کو، امام حسن کو، امام حسین کو، امام سجاد کو، امام باقر کو، امام صادق کو، امام کاظم، امام رضا علیہ السلام، امام تقی علیہ السلام، امام علی النقی علیہ السلام، امام حسن عسکری اور امام زمانہ عجل اللہ تعالی فرجہ الشریف. اللهم صل علی محمد وآل محمد وعجل فرجہم. ان ساری ہستیوں کو ایک ایک قرآن کریم ہدیہ فرمایا کرتے تھے، اور جو ایک قرآن بچ جاتا ہے، یعنی 15واں قرآن جو مکمل کرتے تھے، وہ پھر اپنے ماں باپ کو ہدیہ کیا کرتے تھے. یعنی یہ وہ ہستیاں ہیں جن کی وجہ سے انسان ہدایت کے راستے کی طرف ہے، ایمان کے راستے کی طرف ہے، اس کی زندگی بھی بہترین ہے، آخرت بھی بہترین ہے. تو ان ساری ہستیوں کو یاد کرتے ہوئے ان کی قدردانی کے لیے ایک ایک قرآن کریم ہدیہ فرمایا کرتے تھے. اور اسی طریقے سے آیت اللہ گل پیغانی کے بارے میں ملتا ہے کہ وہ ماہ رمضان میں 7 یا 8 قرآن کریم کو ختم فرمایا کرتے تھے. اللہ اکبر، کیا بزرگان تھے، کیا علماء کرام تھے، اس قدر ماہ رمضان میں اہتمام فرماتے تھے تلاوت قرآن کریم کے لیے. تو اگر انسان صحیح غور و فکر کے ساتھ زیادہ قرآن کریم پڑھ سکتا ہو، زیادہ دعائیں پڑھ سکتا ہو، تو بہت اچھی بات ہے. لیکن اگر نہیں پڑھ سکتا، تو انہی آیات کے اندر جس کی تلاوت کی ہے، انہی سوروں کی جس کی ابھی ابھی تلاوت کی ہے، اس کے ترجمے کو دیکھیں، لذت کو محسوس کریں، اور اس کے اندر جو مفاہیم پائے جاتے ہیں، تھوڑی سی تفسیر اگر انسان دے سکتا ہو تو اسے دیکھنے کی کوشش کرے. جیسے علامہ ذیشان حیدر جوادی صاحب نے انوار القرآن کے نام سے مختصر تفسیر لکھی ہے، وہ عوام الناس کے پڑھنے کے لیے بہت مفید ہے. اسی طریقے سے نقن صاحب نے بہت مختصر سی تفسیر لکھی ہے، وہ بھی مفید رہے گی انشاءاللہ. اور دیگر تفاسیر جو اردو زبان میں موجود ہے یا فارسی زبان میں ہے، اور اس کا پھر ترجمہ ہوا ہے اردو زبان میں، جیسے تفسیر نمونہ ہے یا تفسیر نور ہے، یہ اچھی تفاسیر ہیں کہ جو عوام الناس بھی اگر پڑھنا چاہیں تو اس سے کافی مطالب کو حاصل کر سکتی ہیں، اور لذت محسوس کریں گے پھر قرآن کریم کو پڑھنے میں. اسی طریقے سے جو دعائیں ہیں، اسے بھی ترجمے کے ساتھ انسان جتنا پڑھ سکتا ہو پڑھنے کی کوشش کرے. جیسے علامہ ذیشان حیدر جوادی صاحب نے مفاتل جنان کا ترجمہ بھی لکھا ہے، تو اگر ان کے ترجمے کو دیکھ کر انسان دعائیں بھی پڑھے تو انشاءاللہ لذت محسوس ہوگی اور بہترین نتائج حاصل ہوں گے. آیت اللہ بہجت یہ فرماتے ہیں کہ بعض افراد ہم سے آ کر یہ کہتے ہیں کہ ہمیں کوئی مشکل وظیفے بتائیں، ہمیں کوئی مشکل اعمال بتائیں، ہمیں کوئی مشکل ریاضت کا طریقہ بتائیں تاکہ ہم بڑے مقامات تک پہنچ سکیں. تو آیت اللہ بہجت یہ فرماتے ہیں کہ ہم ان سے کہتے ہیں کہ آپ کو جو آسان وظائف معلوم ہیں پہلے اس پر عمل کریں، اگر اس پر عمل کر لیا تو خود بخود پروردگار آپ کے لیے عرفان کے راستوں کو کھول دے گا. تو ضروری نہیں ہے کہ انسان مشکل کی طرف پہلے چلا جائے، پہلے آسان مراحل سے آہستہ آہستہ مشکل کی طرف جائے، آسان مراحل کو صحیح طریقے سے مکمل کرنے کی کوشش کرے. اور پھر یہ بھی آیت اللہ بیجت ہی نے اس کے بعد مثال بھی دی ہے کہ اگر کوئی شخص ابھی پہلی جماعت کا طالب علم ہو اور وہ چاہے کہ مجھے 10ویں جماعت پڑھنی ہے، مجھے 10th کلاس پڑھنی ہے، تو اس کے لیے وہ 10th کلاس ہضم کرنا آسان نہیں ہوگا. شاید وہ جا کر بیٹھ تو جائے گا، استاد کو سنتا تو رہے گا، لیکن کچھ سمجھ میں نہیں آئے گا. تو صرف انسان کو وہاں جا کر بیٹھ نہیں جانا یا صرف دیکھنا اور پڑھنا نہیں ہے، بلکہ سمجھنا ہے اور ہضم کرنا ہے. یہ ہضم کرنا بہت ضروری ہے. جس طریقے سے انسان مادی غذائیں ہضم کرتا ہے، اسی طریقے سے مانوی غذائیں بھی جتنی ہضم کرے گا اتنے ہی بہترین نتائج مانویات کے اندر نکل سکیں گے. درود پڑھ دیجئے گا محمد و آل محمد پر، اللہم صل علی محمد و آل محمد وعجل فرجہم. جو ہم سے دوسرا سوال ہے وہ کیا گیا ہے اس حوالے سے کہ اگر کوئی ماہ رمضان میں روزے کی حالت میں گانا سن لیتا ہے، میوزک سن لیتا ہے، تو کیا اس سے روزہ باطل ہوتا ہے، روزے پہ کوئی فرق تو نہیں پڑتا، اور کیا کوئی کفارہ واجب ہوتا ہے؟ تو دیکھیں، مبتلات روزہ کی خاص فہرست ہے. उन मुबतलाते रोजा में से कुछ चीजें ऐसी हैं कि जो हलाल होती हैं आम दिनों के अंदर, लेकिन रोजे की हालत में हराम करार दी गई हैं और बातिल करने वाली चीजें हैं, और कुछ चीजें ऐसी हैं कि जो आम दिनों के अंदर भी हराम होती हैं और रोजे के आलम में भी वो हराम हैं और उससे रोजा बातिल हो जाता है। लेकिन कुछ और ऐसी चीजें भी हैं जो हराम होती हैं सारा साल, माह रमजान में भी हराम है, रोजे की हालत में भी हराम है, लेकिन उससे रोजा बातिल नहीं होता। अब मैं तीनों चीजों के लिए एक एक मिसाल बयान करने की कोशिश करूंगा। पहली चीज, जो सारा साल हलाल होती है लेकिन रोजे के आलम में हराम है और उससे रोजा भी बातिल हो जाता है, वो है खाना पीना। खाना पीना सारा साल हलाल है लेकिन माह रमजान में रोजे की हालत में खाना पीना हराम भी है और रोजे को बातिल भी कर देता है। दूसरी मिसाल, जो सारा साल भी हराम है, माह रमजान में भी हराम है, रोजे की हालत में भी हराम है और रोजे को बातिल भी कर देती है। मसलन अल्लाह पर या रसूल अल्लाह पर या मासूमे कराम पर कोई झूठी बात मंसूब करना, कोई झूठी हदीस घड़ कर बयान करना या कोई झूठा वाकया बयान करना, तो ये आम दिनों में भी हराम है, किसी के ऊपर झूठ बांधना, और रोजे की हालत में भी हराम है, इससे रोजा भी बातिल हो जाता है। तीसरी मिसाल, जो तीसरी चीज की, कि सारा साल भी वो चीज हराम है, रमजान में भी हराम है, रोजे की हालत में भी हराम है, लेकिन उससे रोजा बातिल नहीं होता, ये तीसरी कैटेगरी है। हराम है लेकिन रोजा बातिल नहीं होता, मिसाल के तौर पर गाना, या इसी तरीके से अगर आम झूठ जो बोला जाता है, जो अल्लाह रसूल के ऊपर या आईमाम के ऊपर झूठ ना बांधा जाए, वैसे ही आम झूठ जो बोला जाता है उससे भी रोजे की जो असल रूह है वो खत्म हो जाती है लेकिन रोजा बातिल नहीं होता। जो रोजे के फायदे मिलना चाहिए उससे शायद इंसान महरूम हो जाएगा, लेकिन ऐसा नहीं है कि ये रोजा बातिल हो गया, अब इसकी कजा करनी पड़ेगी माह रमजान के बाद। तो अगर किसी ने रोजे की हालत में म्यूजिक सुन लिया है तो रोजा बातिल नहीं होता, लेकिन अपने कानों को जितना हो सके महफूज रखे इस तरह की लगवियात से, ताकि रोजे की जो असल रूह है उसको इंसान न खो बैठे, वरना रोजा ठीक रहेगा और माह रमजान के बाद इसकी कोई कजा भी नहीं करनी है। लेकिन हाँ, अगर इंसान ने तवज्जो दी उस म्यूजिक के ऊपर, तो जाहिर सी बात है कि जो असल रोजे की स्पिरिट है वो खत्म हो जाएगी, जिसके लिए इंसान ने रोजा रखा था। और मासूमीन कराम अलैहिस्सलाम ने मुतअद्दिद मकामात पर बयान फरमाया है कि रोजा सिर्फ खाने पीने को छोड़ने का नाम नहीं है, बल्कि तमाम मुहर्रमात से बचने का नाम है। तो इंशाअल्लाह परवरदिगार तमाम मुहर्रमात से हमें इन अय्याम में बिलखुसूस बचने की तौफीक अता फरमाए। बावजूद बन दुरूद पढ़ दीजिएगा मोहम्मद वाल मोहम्मद पर, अल्लाहुम्मा सल्ला अला मोहम्मद वाले मोहम्मद वअज्जिल फरजहुम। और जो हमसे तीसरा सवाल किया गया है वो ये है कि बड़ा हसास सवाल है ये, लेकिन बहरहाल चूंकि अब हमने सोशल मीडिया को ओपन रखा हुआ है सवालात के लिए, तो इस तरह के सवालात भी आते हैं कि अगर किसी नामहरम खातून ने हमें फेसबुक पर फ्रेंड रिक्वेस्ट भेजी हो तो उसे एक्सेप्ट करना चाहिए या नहीं करना चाहिए, और फिर फेसबुक पर वो हमसे मोहब्बत का इजहार भी कर रही हो तो हमारी क्या जिम्मेदारी बनती है। देखिए, आज के दौर का अलमिया है और आज के दौर के अहम तरीन मसाइल में से है, नौजवान इसके अंदर बहुत ज्यादा मुबतला है, क्या किया जाए ऐसी सूरत हाल के अंदर। अगर हमसे मालूम किया जाए और वाकई सही तरीका खुद इंसान अपने जमीर से भी मालूम करे, तो यही है कि इंसान इस चीज से जितना बच सकता है और उससे जितना अवॉइड कर सकता है अवॉइड करने की कोशिश करे, क्योंकि अगर इंसान इस चीज में एक मरतबा दाखिल हो गया तो जाहिर सी बात है फिर कदम और आगे बढ़ेगा, कदम मजीद आगे बढ़ेगा, और यहां तक कि वो हराम के दायरे में दाखिल होगा, और फिर हराम के दायरे में भी जो बड़े बड़े हराम है वहां तक इंसान पहुंच सकता है। इसलिए उस रास्ते ही की तरफ इंसान न जाए जो इंसान को जहन्नम की तरफ ले जाता है, इंसान अपने रास्ते को तब्दील करके जन्नत के रास्ते की तरफ आए। तो सबसे बेहतरीन तरीका तो यही है कि ऐसे अफराद और ऐसे सूरत हाल के अंदर एक्सेप्ट ना किया जाए, या इंसान इतना काबू रखता हो, इतनी उसके अंदर जरफियत मौजूद हो, मिसाल के तौर पर एक तजर्बेकार शख्स है, एजेड शख्स है, जिस जो शादीशुदा है, वो जानता है इन सारे मसाइल को, और उसके बाद इस चीज को एक्सेप्ट करके सही रास्ते की तरफ किसी को ला सकता है तो वो अलग बात है। लेकिन ऐसा करना हर एक की बस की बात नहीं है। हजरत यूसुफ अलैहिस्सलाम जैसा कोई हो तो फिर वो زلیخہ جیسی خاتون کو بھی پروردگار کی بندگی کے راستے پر لا سکتے ہیں۔ اسی طریقے سے ہمارے آئمہ اطہار السلام ان کے بارے میں واقعات ملتے ہیں کہ بدکار عورت کو بھی جب بھیجا جاتا آئمہ اطہار السلام کے پاس اور وہ آئمہ کی نماز اور ان کے سجدوں کو دیکھتی تو خود میں ایسی تبدیلی واقع ہو جاتی کہ خود بھی سجدہ کرنے پر مجبور ہو جاتی۔ ابھی کوئی گفتگو نہیں ہوئی ہے، امام سے کوئی کلام نہیں ہوا ہے، صرف امام کی عبادت، امام کے خوف خدا کو دیکھتی تھی تو یہ عورتیں بھی تبدیل ہو جاتی تھیں اور وہ بدکار عورتیں متقی پرہیزگار خواتین بن کر باہر نکلا کرتی تھی۔ تو اگر کوئی آئمہ اطہار السلام، انبیاء کرام علیہ السلام جیسی استطاعت رکھتا ہو، ان کے جیسی ظرفیت رکھتا ہو تو بات اور ہے کہ پھر گفتگو کرنے کے بعد اگر راہ راست پر لانا ممکن ہے تو راہ راست پر لانے کی کوشش کریں، ورنہ عام افراد کے لیے بڑا سخت ہوتا ہے۔ یہ انسان ذہن میں تو رکھتا ہے کہ میں اچھی نیت سے انشاءاللہ آگے بڑھوں گا، لیکن شیطان شاید ہماری ان نیات ہی کو پھر آگے استعمال کر کے انسان کو جہنم کے راستے کی طرف لے جا سکتا ہے۔ آیت اللہ ارباب، بہت بڑے مجتہد، بہت بڑے عارف، وہ یہ اپنی زندگی کے آخری عمر میں کہتے ہیں کہ میں یہ تو نہیں کہتا کہ میں نے علمی میدان میں کوئی بہت بڑا کارنامہ دکھایا ہے، میں نے بڑی بڑی کتابیں نہیں کوئی لکھی ہو، تو میں یہ نہیں کہتا کہ مجھ سے بڑے بڑے کارنامے ہوئے ہیں، لیکن کم از کم میں اتنا اعتراف ضرور کر سکتا ہوں اور اتنی مجھے خوشی ضرور ہے کہ میں نے 40 سال اپنے بھائی کے ساتھ گزارے، ایک ہی گھر کے اندر، اور ان کی ہمسر ان کے ساتھ، ان کی اہلیہ ان کے ساتھ موجود تھی، لیکن 40 سالوں میں میری ایک مرتبہ بھی نگاہ اپنی بھابھی پر نہ پڑی، چونکہ وہ نامحرم ہے، کیا ایک مرتبہ بھی میری نگاہ گھر کے اندر موجود نامحرم خاتون پر نہیں پڑی، غلطی سے بھی یہ نگاہ نہیں پڑی۔ انسان اتنا احتیاط کرنے والا ہو، اس احتیاط کے ساتھ انسان زندگی گزارنے والا ہو تو پھر پروردگار اسے کمال دیتا ہے، پروردگار اسے اجتہاد کی توفیق دیتا ہے، پروردگار اسے عرفان کے راستوں کی توفیق دیتا ہے۔ ان کے جملے یہ تھے کہ 40 سال میں میں نے یہ 2 گنا ایسے ہیں کہ جس سے مکمل طور پر پرہیز کیا ہے، کسی نامحرم خاتون کو اس انداز سے نہیں دیکھا، اور دوسرا کبھی میں نے کسی کی غیبت نہیں کی۔ یہ دونوں اہم چیز جو بالخصوص خواتین کے لیے، ایک طرف سے خواتین کے لیے اہمیت رکھتی ہے کہ انسان کسی غیبت کرنے والا نہ ہو، دوسری طرف سے مردوں کے لیے اہمیت رکھتی ہے کہ انسان کسی نامحرم خاتون کو، بالخصوص وہ جن کو انسان جانتا ہو، ان کے اوپر نگاہ نہ کرے تاکہ شیطانی وسوسہ پیدا نہ ہو۔ انشاءاللہ پروردگار ہم سب کو توفیق دے، اور اگر خدا نخواستہ انسان سے کہ خطا ہو جاتی ہے، کیونکہ بہرحال انسان خطاؤں کا مجموعہ ہے، تو اگر انسان سے کہیں خطا ہو جائے تو فوراً استغفر اللہ انسان کی زبان پر جاری ہو، فوراً توبہ کر لے انسان، توبہ کا راستہ، توبہ کا دروازہ ہمیشہ کھلا ہے۔ اور پروردگار کو یہ جملہ بہت پسند ہے، یعنی استغفر اللہ یہ اتنا خوبصورت جملہ ہے، جیسے ہم ایک دوسرے سے کہتے ہیں کہ سوری، معذرت میں چاہتا ہوں، تو ایک عام انسان کو بھی یہ جملہ سننا پسند ہے کہ دوسرا اسے بار بار سوری کہے اگر اسے کوئی چھوٹی سی بھی غلطی ہو جاتی ہے۔ اسی طریقے سے پروردگار جو حقیقت میں اس نے اتنا دیا ہے لیکن اس کی بندگی کا ہم حق ادا نہیں کر رہے، یہ سننا پسند کرتا ہے کہ میرا بندہ تواضع کے ساتھ بار بار کہتا ہے کہ استغفر اللہ، استغفر اللہ، پروردگارہ تیری بندگی کا جو حق تھا وہ مجھ سے ادا نہیں ہوا۔ تو استغفر اللہ انسان جا بجا کہتا رہے، ایسا نہ ہو کہ انتظار کرے کہ مجھ سے کوئی بڑا گناہ ہو جائے اور وہ گناہ واقعا ایسا ہو کہ جس کے اوپر استغفار کرنا چاہیے تب جا کر استغفار کروں۔ یہ معصومین کرام علیہ السلام نے سکھایا ہے کہ ہمیشہ خدا کے سامنے انسان خاضع و خاشع رہے۔ دعائے کمیل آپ نے پڑھی ہوگی، اور پھر صحیفہ سجادیہ کے اندر جو دعائیں موجود ہیں، مفاد الجنان کے اندر جو دعائیں موجود ہیں، بار بار معصومین کرام علیہ السلام کے جملے یہ ہیں کہ پروردگار ہم تیرے مسکین عاجز ناتواں بندے ہیں اور تیری طرف رجوع کرتے ہیں، تو بار بار انسان کی زبان پر استغفر اللہ کا جملے ہو، اس کے بڑے فائدے ہیں۔ ایسا نہیں کہ صرف انسان کے گناہ معاف ہو جاتے ہیں بلکہ دنیا میں بھی انسان اس کے فائدے دیکھتا ہے، کیونکہ رب العالمین تو دنیا کا بھی مالک ہے، آخرت کا بھی مالک ہے۔ انشاءاللہ انسان کی آخرت بھی اس اعتراف کی وجہ سے اچھی ہوگی کہ انسان بار بار اپنے گناہوں کا، اپنی ناقص عبادتوں کا اعتراف کرے، اور اسی طریقے سے انسان کی دنیا بھی اچھی ہو جائے گی اگر انسان بار بار استغفار کرنے والا ہو. ایک درود پڑھ دیجئے محمد و آل محمد پر, اللہم صل علی محمد و آل محمد وعجل فرجہم. ہمارے دوسرے سرکار حضرت امام حسن مصطفیٰ علیہ الصلوۃ والسلام, اللہم صل علی محمد و آل محمد وعجل فرجہم, ایک خوبصورت روایت اس حوالے سے ہے جو ہم آپ کی خدمت میں عرض کرنے کی کوشش کر رہے ہیں. ایک شخص آیا اور کہنے لگا کہ فرزند رسول, ہمارے شہر میں خشک سالی آ گئی ہے, اناج نہیں اگ رہا, ہم کیا کریں, کون سی دعا پڑھیں, کون سا وظیفہ کریں؟ امام حسن مصطفیٰ نے فرمایا, تم کثرت سے استغفار کرو, استغفر اللہ, پروردگار سے توبہ مانگو. یہ سنا اس نے اور چلا گیا. راوی کہتا ہے میں وہیں پر موجود تھا, ایک اور شخص آیا اور اس نے بھی رزق کی پریشانی بیان کی, کہا کہ مولا رزق میں بڑی تنگی ہو گئی ہے, آپ کوئی وظیفہ بتائیں, کوئی دعا بتائیں. امام نے اسے بھی وہ یہی وظیفہ بتایا, جاؤ تم استغفار کرو. اب دیکھیں, اگر مولانا کے پاس کوئی افراد موجود ہوں اور مولانا ہر ایک کو ایک ہی نسخہ دے رہے ہوں تو فوراً سے یہ ذہن میں آتا ہے کہ مولانا کو اس کے علاوہ اور کوئی دعا نہیں معلوم. لیکن یہاں کوئی عام مولانا نہیں ہے, واقعاً وہ ہے کہ جو غدیر میں مولا بنا ہے, اور غدیر میں جو مولا بنا ہے اس کا فرزند امام حسن مصطفیٰ علیہ الصلوۃ والسلام بیان فرما رہے ہیں کہ تم استغفار کرو. پھر ایک اور شخص آیا, کہنے لگا کہ فرزند رسول میرے یہاں اولاد نہیں ہوتی, آپ کوئی دعا بتائیے تاکہ میں صاحب اولاد بن جاؤں. امام نے فرمایا استغفار کرو. راوی پریشان ہو گیا, کہنے لگا فرزند رسول فلاں شخص آیا تھا وہ کہنے لگا کہ میرے یہاں خشک سالی کا مسئلہ, آپ نے کہا استغفار کرو. دوسرا شخص آیا اسے کہا کہ میرے یہاں میرا رزق و روزی کا مسئلہ, آپ نے کہا استغفار کرو. یہ شخص آیا اس نے کہا کہ میرے یہاں اولاد نہیں ہو رہی, کہا استغفار کرو. آخر ماجرا کیا ہے؟ اس وقت فرزند رسول نے امام حسن مصطفیٰ علیہ الصلوۃ والسلام نے قرآن کریم کی آیت پڑھی, اس میں ارشاد ہوتا ہے سورہ نوح کی آیت نمبر 11 سے لے کر 13 ہے, ارشاد ہوتا ہے کہ فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا يُرْسِلُ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا. قرآن کریم یہ کہتا ہے کہ حضرت نوح علیہ الصلوۃ والسلام نے شاہ فرمایا کہ تم اپنے رب سے توبہ مانگو, استغفار کرو, پروردگار بہت معاف کرنے والا ہے, اور اگر تم استغفار کرو گے تو تمہیں کون سی نعمتیں ملیں گی؟ یُرْسِلُ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا, پروردگار آسمان سے تمہارے لیے بارش نازل کرے گا, اور جب بارش برسے گی تو خشک سالی ختم ہو جائے گی. وَيُمْدِدْكُمْ بِأَمْوَالٍ, اور پروردگار اموال کے ذریعے, مال و دولت کے ذریعے تمہاری مدد کرے گا, اگر استغفار کرو گے تو رزق و روزی کا مسئلہ ختم ہو جائے گا. وَبَنِينَ, اور پروردگار اولاد بھی عطا فرمائے گا, یعنی استغفار کرو گے تو پروردگار صاحب اولاد بنا دے گا. وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا, اور پروردگار اسی استغفار کی برکت سے تمہیں باغات بھی عطا فرمائے گا, تمہارے لیے نہریں بھی جاری کرے گا. اللہ اکبر, صرف یہ ایک نسخہ ہے کہ جس سے اولاد بھی ملتی ہے, مال و دولت بھی ملتی ہے, بارشیں بھی نازل ہوتی ہیں, جس سے باغات بھی نصیب ہوتے ہیں اور نہریں بھی جاری ہوتی ہیں. درود پڑھ دیجئے گا محمد و آل محمد پر, اللہم صل علی محمد و آل محمد وعجل فرجہم. اور یہ قرآنی نسخہ ناطق قرآن کے علاوہ کوئی بیان نہیں کر سکتا تھا. یہ وہ ہستیاں ہیں جنہوں نے صرف قرآن کریم کو پڑھا نہیں ہے بلکہ ان کی بدن اور روح کے اندر رچ بس گیا ہے, لہذا جب جواب دیتے ہیں تو قرآن کریم سے دلیل لے کر آتے ہیں. یہ وہ ہیں کہ جن کے بارے میں آیا ہے علی مع القرآن والقرآن مع علی, قرآن علی کے ساتھ ہے, علی قرآن کے ساتھ ہیں, قرآن امام حسن کے ساتھ ہے, امام حسن قرآن کے ساتھ ہے. ہمارے آئمہ اتھارم السلام میں سے ہر فرد وہ ہے جو قرآن کے ساتھ ہے اور قرآن ان کے ساتھ ہے. یہ بلکہ بولتا قرآن ہے, یہ ناطق قرآن ہے, یہ جانتے ہیں کہ قرآن کے مفاہیم کیا ہیں اور ہماری مشکلات کا حل کیسے قرآن کریم سے نکالا جا سکتا ہے. تو استغفار انسان اپنی زندگی کا لازمی حصہ بنا لے, اور نہ صرف یہ کہ استغفار بلکہ جا بجا انسان ذکر الہی کرتا رہے تاکہ انسان کی توجہ ہمیشہ پروردگار کی ذات پر رہے. پروردگار کی ذات ہے جو سب کچھ دینے والی ہے، سب کچھ اس کے اختیار میں ہے، وہ غلام کو اور قیدی اور اسیر کو بادشاہ اور عزیز مصر بھی بنا دیتا ہے، وہ باپ جو بیٹے کے غم میں مبتلا ہے اس کے غم کو دور کر کے بیٹے کو اس سے ملا دیتا ہے، وہ ذات وہ ہے کہ جو ابراہیم علیہ السلام کے لیے آتش نمرود کو بھی گلزار بنا دیتا ہے، وہ ذات وہ ہے جو حضرت موسیٰ علیہ السلام اور ان کی قوم کے لیے دریا میں سے بھی راستے نکال دیتا ہے۔ تو اس ذات پر اگر انسان کو ہمیشہ بھروسہ رہے اور اس ذات کا بار بار ذکر کرتا رہے تو وہ ذات کبھی بھی انسان کو تنہا نہیں چھوڑتی۔ ایک یہ کہ انسان ہر مشکل میں استغفار کرے، دوسری چیز یہ ہے کہ کوئی بھی کام آپ شروع کریں یا ہم اور آپ شروع کریں تو پہلے بسم اللہ الرحمن الرحیم ضرور پڑھیں، اس کی بڑی برکتیں ہیں۔ بسم اللہ الرحمن الرحیم انسان پڑھ کر کسی کام کو شروع کرے، اسی طریقے سے محمد و آل محمد پر درود بھیج کر کام کو شروع کرے، اللہم صلی علی محمد و آل محمد معجل فرجہ، یہ کثرت کے ساتھ۔ کچھ چیزیں ایسی ہیں جو بار بار انسان انجام دیتا رہے، اسی طریقے سے شکرن للہ، ہر چیز کے اندر الحمدللہ، چاہے کوئی پریشانی کیوں نہ آ جائے الحمدللہ علی کل حال، میں پروردگار کی حمد و ثنا کرتا ہوں، پروردگار کا شکر ادا کرتا ہوں ہر حالت کے اندر، پروردگار میرے حالات سے زیادہ بہتر واقف ہے۔ تو یہ چیز اگر انسان کی زندگی میں پیدا ہو جائے بہت سکون کے ساتھ انسان کی زندگی گزرتی ہے۔ اور روزے کا بھی یہی فلسفہ ہے، ہم اپنے اصلی موضوع کی طرف آئیں کہ جو ماہ مبارک رمضان ہے اس میں انسان روزہ رکھ رہا ہے، اس کا اصل ایک فلسفہ یہ بھی ہے کہ روزے کے اندر کوئی کسی کے لیے روزہ نہیں رکھا جا رہا، صرف ذات پروردگار کے لیے روزہ رکھا جا رہا ہے۔ کیوں؟ یہ میں نے بات کو عرض کی، اس لیے انسان اگر نماز پڑھتا ہے تو ممکن ہے کہ نماز جب پڑھ رہا ہو تو کسی کو دکھانے کے لیے نماز پڑھ رہا ہو، انسان طواف کر رہا ہو حج انجام دے رہا ہو ممکن ہے کہ کسی کو دکھانے کے لیے کر رہا ہو، انسان زکات نکال رہا ہو خمس نکال رہا ہو ممکن ہے کہ کسی کو دکھانے کے لیے کام کر رہا ہو، لیکن اگر انسان نے روزہ رکھا ہے تو کسی کو پتا ہی نہیں ہے کہ یہ روزے سے ہے یا نہیں ہے، کیونکہ ہر وقت تو انسان کھاتا پیتا نہیں رہتا۔ اگر انسان نہیں کھا رہا تو اس کا یہ تو مطلب نہیں کہ روزے سے، ممکن ہے کہ یہ چھپ کر کھا لے، ممکن ہے کہ گھر میں کھاتا ہو۔ تو روزہ ایک ایسی عبادت ہے جو لوگوں کے سامنے نہیں آتی، اتنی دکھائی نہیں دیتی، کتنے ہی لوگ ایسے ہیں جو دن بھر بھی کھاتے رہتے ہیں اور افطار کے دسترخوان پر بھی آگے بیٹھ جاتے ہیں تو کسی کو کیا پتا چلتا ہے کہ یہ دن میں بھی روزے سے تھے یا نہیں تھے۔ تو روزہ ایک ایسی عبادت ہے جس کے بارے میں لوگ پہچان نہیں پاتے کہ یہ روزے سے ہے یا نہیں ہے، اس لیے یہ عبادت وہ ہے جو لوگوں کے لیے انسان نہیں رکھتا، پروردگار کے لیے رکھتا ہے۔ اس لیے روایت کا جملہ یہ ہے کہ جو شخص روزہ رکھتا ہے انا اجزی بھی، اس کا ایک عبارت اس طرح انداز سے پڑھی جاتی ہے کہ میں خود اس کی جزا ہوں یا میں خود اس کو جزا دینے والا ہوں، اس نے میرے لیے روزہ رکھا تھا میں خود اس کی جزا بن گیا ہوں، میں اپنی ساری رضا اپنی ساری خوشنودی اس کے حوالے کرتا ہوں کہ جس نے میری خاطر کھانا پینا چھوڑ دیا، اور جس نے خدا کی خاطر حلال چھوڑ دیا ہو اس کے لیے تو حرام چھوڑنا بہت آسان ہے۔ انسان پروردگار کی خاطر روزہ رکھ کر یہ اسپرٹ پیدا کرتا ہے کہ میری ہر عبادت اب پروردگار کے لیے ہو، کسی کو دکھانے کے لیے نہ ہو۔ اسی لیے کبھی کبھار انسان کچھ عبادتیں جب ایک عادت میں ایک روٹین کے اندر آ جاتی ہے اور اس روٹین سے ہٹ کر کبھی کوئی کام کرنا پڑتا ہے تو پھر پتا چلتا ہے کہ واقعی یہ جو عبادت کر رہا تھا یہ عبادت تھی یا اس کی عادت بن گئی تھی۔ جیسے ایک عارف کا واقعہ ملتا ہے، ایک عابد جو نماز پڑھنے کے لیے جایا کرتے تھے، ہمیشہ پہلی صف پہ کھڑے رہ کر نماز پڑھتے تھے، بڑی واہ واہ ہوتی تھی کہ جب بھی آؤ مسجد کے اندر تو ہمیشہ یہ پیش امام کے پیچھے نظر آئیں گے، پہلی صف پہ کھڑے ہوتے۔ ایک دن ایسا ہوا کہ جب یہ عابد نماز پڑھنے کے لیے پہنچا تو پہلی صف میں لوگ پہلے ہی سے آئے ہوئے تھے اور اسے پہلی صف میں جگہ نہیں ملی، مجبوراً اسے دوسری تیسری صف پہ کھڑے رہ کر نماز پڑھنا پڑی۔ اور ایسے موقع پر انسان سوچ رہا ہوتا ہے کہ آج میں مسجد سے چلے جاتا ہوں لوگ سمجھیں گے کہ کسی وجہ سے تاخیر ہو گئی، ورنہ جب ہی آتے ہیں پہلی صف میں کھڑے رہ کر نماز پڑھتے ہیں، لیکن انہوں نے کہا کہ نہیں میں پھر بھی نماز کے لیے کھڑا ہوں گا۔ نماز کے لیے جب کھڑے ہوئے تو دل ہی دل میں سوچ رہے تھے کہ آج لوگ کیا کہیں گے कि वो जो हमेशा पहली सब में खड़े रहकर नमाज पढ़ता था, आज उसे पहली सब में जगह नहीं मिली, आज उसे दूसरी तीसरी सब में खड़े रहना पड़ा है। तो लोगों को मैं क्या जवाब दूंगा, पूरी नमाज में सोचता रहा सोचता रहा। जब नमाज खत्म हुई तो फिर जहन में ख्याल आया कि जो मैं इतने अरसे से नमाज पढ़ रहा था मस्जिद में पहली सब में आकर खड़ा रहता था, तो क्या वो नमाज में लोगों के लिए पढ़ता था? आज जो मैंने नमाज पढ़ी है उसमें मैं लोगों से बेपरवाह हो गया, मैंने लोगों की फिक्र छोड़ दी और सिर्फ परवरदिगार की खातिर नमाज पढ़ी है। खुदा की तरफ से भी गैब से इल्हाम हुआ कि जो तूने आज नमाज पढ़ी है वो नमाज खुदा ने कबूल की है, वो नमाज जो तू पहली सब में आकर खड़े रहकर पढ़ा करता था वो नमाज कबूल नहीं हुई। तो इंसान ये नहीं है कि जो बजाहिर नजर आने वाला अमल हो कि जो सबसे बेस्ट अमल है वो इंसान अंजाम दे तो परवरदिगार उसे कबूल करता है। परवरदिगार सारे आमाल के अंदर जो सबसे अहम चीज है वो ये देखता है कि उसकी नीयत क्या थी, उसकी नीयत पे कितना खुलूस पाया जाता था। क्या लोगों के लिए अमल अंजाम दिया जा रहा है या परवरदिगार के लिए अंजाम दिया जा रहा है? चाहे बजाहिर बड़ा नेक अमल हो, तिलावत कुरान हो, दुआएं हो, मुनाजात हो, मजालिस हो, मजालिस के अंदर शिरकत हो, ये सारे अच्छे आमाल हैं, लेकिन सबके अंदर सबसे अहम शर्त यह है कि वो खुलूस के साथ हो। मुल्ला अब्दुल्ला शुस्तरी बहुत बड़े आलिम, बहुत बड़े मुश्तहिद और मुकद्दसे अरदबेली के शागिर्द या उनके हम असर थे। तारीख में है कि मुकद्दसे अरदबेली और मुल्ला अब्दुल्ला शुश्तरी एक मरतबा इनकी गुफ्तगू हुई, किसी इल्मी मौजू पर गुफ्तगू हो रही थी, लोग भी जमा हो गए, लोग भी देख रहे होते हैं कि कौन सा आलिम ज्यादा मजबूत है, कौन खामोश होता है, कौन आखिर तक जवाब देता है, मजमा लग गया। जब दोनों की गुफ्तगू होने लगी तो अचानक मुकद्दसे अरबेली ने कहा कि मैं किताब को जाकर देखता हूं कि किताब में भी वाकई ये बात है या नहीं है जो आप कह रहे हैं। गोया लोग ये समझे कि मुकद्दस अरबेली ने शिकस्त मान ली और उनके पास कोई जवाब नहीं है, या बाज मसलों के अंदर वो खामोश हो जाया करते थे और आगे जवाब नहीं देते थे। जब इस तरीके से गुफ्तगू खत्म हुई तो लोगों को यह तासुर गया कि शायद मुकद्दस अरबेली के पास जवाब नहीं था। मुकद्दस अरबेली लोगों के छटने के बाद अब्दुल्लाह शुश्तरी का हाथ पकड़ते हैं और जरा दूर मोहल्ले से बाहर लेकर जाते हैं और एक बयाबान में जाकर दोबारा से गुफ्तगू शुरू करते हैं। और जिस मसले पर अब्दुल्लाह शुश्तरी ये समझ रहे थे कि मैंने बड़ा अच्छा जवाब दे दिया और मेरे नजरिए के मुकाबले में मुकद्दस अरदबेली के पास कोई जवाब मौजूद नहीं है, मुकद्दस अरदबेली ने फिर अपने दलाइल वहां पर देना शुरू किए। जब वहां पर अपनी बात शुरू की तो अब्दुल्लाह शुश्तरी हैरान हो गए, आपके पास तो बड़े मजबूत दलाइल मौजूद थे, फिर आपने वहां क्यों नहीं जवाब दिया? क्या तुम्हें मालूम नहीं है लोग मजमा लगाकर बैठे थे और इस इंतजार में थे कि ये देखें कि कौन जीतता है, कौन हारता है। मैंने मुनासिब नहीं समझा कि वहां पर मैं अपने दलाइल देकर यह साबित करूं कि मैं बड़ा आलिम हूं, इसलिए मैं वहां पर खामोश हो गया और मैंने कहा कि हम किताब से रुजू करते हैं, उसके बाद जवाब देंगे। अब्दुल्ला शुश्तरी कहते हैं कि वाकई ये है मुकद्दस अरदबेली जो इस कदर खुलूस के साथ इल्मी मैदान के अंदर भी काम कर रहे थे। किताबें बहुत से लिखते हैं, मजालिस बहुत से लोग पढ़ते हैं, इल्मी मैदान के अंदर बहुत से लोगों के काम होते हैं, दीनी काम, मजहबी काम, फलाही काम, लेकिन इसमें खुलूस कितना है? कौन वो है कि जो खुदा के लिए काम कर रहा है और कौन वो है जो अपने नफ्स को खुश करने के लिए काम कर रहा है? अल्लाह अकबर, ये बड़ा सख्त मरला है। और इसी तरीके से ये ना समझे कि अब्दुल्ला शुश्तरी का मकाम भी कोई छोटा मकाम है, उनका मकाम भी बहुत बुलंद था। अब्दुल्ला शुश्तरी उनके हम असर शेख बहाई भी होते हैं। एक मतलब शेख बहाई से मुलाकात करने के लिए जाहिर है यह मशहद का वाकया है। जब अब्दुल्ला शुश्तरी शेख बहाई के पास पहुंचे, शेख बहाई का नाम बहुत मारूफ, बहुत बड़े आलिम दीन और कई सारे अलकाबात और कई सारे उनके पास ओहदे मौजूद थे। शेख बहाई के खिदमत में जब अब्दुल्ला शुश्तरी आए तो नमाज का वक्त हो गया। शेख बहाई ने कहा कि आप जमात पढ़ाइए, हम आपके पीछे नमाज पढ़ेंगे। अब्दुल्ला शुश्तरी ने कहा कि नहीं, हम घर जाकर ही नमाज पढ़ेंगे। یہاں تک کہ شیخ بھائی کا اصرار بڑھنے لگا. شیخ بھائی کا نام بہت مشہور تھا, بڑا معروف تھا پورے ایران کے اندر. عبداللہ شوشتری کہتے رہے کہ نہیں, میں یہاں پر نماز نہیں پڑھا سکتا, گھر جا کر میں نماز پڑھ لوں گا. ظاہر سی بات ہے کہ جب گھر پہنچیں گے تھوڑی سی تاخیر بھی ہو جائے گی. لوگوں نے کہا کہ آپ یہاں پر پڑھا لیں, وہاں پر جا کر پہنچیں گے گھر جا کر تو تاخیر بھی ہو جائے گی, پھر جماعت سے ہم محروم ہو جائیں گے, تو بہتر یہ ہے کہ آپ یہاں پر جماعت پڑھا لیں. لیکن وہ منع کرتے رہے کرتے رہے. جب اصرار کے ساتھ منع کر دیا اور اپنے گھر کی طرف روانہ ہونے لگے, تو ان کے جو شاگرد ان کے ساتھ موجود تھے انہوں نے سوال کیا کہ شیخ بھائی, جب آپ سے اتنی التماس کر رہے تھے کہ نماز جماعت پڑھائیں پڑھائیں, تو آپ نے کیوں نہیں پڑھائی؟ عبداللہ ششتری نے وہاں پر بیان کیا, کہا کہ میرے دل میں ایک خیال پیدا ہوا کہ اگر میں جماعت پڑھانے کے لیے کھڑا ہوتا ہوں اور شیخ بھائی میرے پیچھے کھڑے رہ کر نماز پڑھتے ہیں, تو میرے دل کی کیفیت کچھ بدل جائے گی, اور میں جو نماز کے اندر خلوص کے ساتھ نماز پڑھ رہا ہوں اور پوری توجہ میری خدا کی طرف ہوتی ہے, وہ توجہ شیخ بھائی اور لوگوں کی طرف ہو جائے گی, کہ میری نماز ایسی ہو کہ جس میں کوئی غلطی نہ ہو, شیخ بھائی کوئی اعتراض نہ کریں, لوگ واہ واہ کریں, دیکھیں کہ انہوں نے شیخ بھائی کو نماز پڑھائی ہے. لہذا جو میرے دل کے اندر خیالات آ رہے تھے, میں نہیں چاہتا تھا کہ ایسی نماز پڑھوں کہ جو بغیر اخلاص کے ہو, بلکہ یہ کہنا چاہیے کہ اخلاص میں 1% بھی کمی آ جائے. ظاہر سی بات ہے کہ جب انسان نماز پڑھ رہا ہے تو ایسا تو نہیں کہ بالکل نماز ہی دکھاوے کے لیے ہو جائے گی. ایک نماز وہ ہے جو 100% اللہ کے لیے, دوسری نماز وہ ہے جو 100% لوگوں کے لیے ہے, ایسی بھی بات تو نہیں ہے. 1% 2% انسان ذرا سا تصور ذہن میں لے کر آئے گا کہ میں بڑا آدمی بن گیا ہوں, لوگ دیکھیں گے واہ واہ کریں گے کہ اس نے نماز پڑھائی آج, وہ جو 1-2% بھی خیال آتا ہے. عبداللہ شوشتری کہتے تھے میں نہیں چاہتا کہ یہ خیال بھی میرے ذہن میں آئے. اللہ اکبر, اتنے خلوص کے ساتھ ہمارے علماء کرام نے زندگیاں گزاری ہے جب جا کر یہ دین ہمارے پاس پہنچا ہے. اور یہ علماء کرام نے بھی جو سیرت حاصل کی ہے وہ آئمہ اصحاب السلام سے سیرت حاصل کی ہے. حضرت علی مرتضی شیر خدا فاتح خیبر خندق جب اپنے سب سے بڑے دشمن عمر بن عبدالعزیز کے مقابلے پر بھی آتے ہیں اور تلوار چلانا چاہتے ہیں, تو ایک وقت وہ آتا ہے کہ تلوار جاتی ہوئی اٹھ جاتی ہے اور مولا پھر اس کے سینے سے اترتے ہیں, پھر دوبارہ سے جنگ ہوتی ہے اور پھر مولا اسے واصل جہنم کرتے ہیں. تو کسی نے سوال کیا, یا امیر المومنین, جب آپ پہلے اس کے سینے پر سوار ہو گئے تو کیوں آپ نے وار کر کے اسے واصل جہنم نہیں کیا؟ تو مولا نے اشارہ فرمایا, جب میں اس کے پہلے سینے پر سوار ہوا تھا تو اس نے مجھ پر تھوک دیا تھا, اور جب تھوکا تو میں غیظ و غضب کے عالم میں آ گیا. نہیں چاہتا تھا کہ اپنے غیظ و غضب کو ٹھنڈا کرنے کے لیے اس پر تلوار چلاؤں, لہذا میں دوبارہ اترا, اپنے غیظ و غضب کو ٹھنڈا کر دیا, اور پھر جب ہم نے جنگ کی ہے تو میں نے صرف اللہ کی خاطر اس پر تلوار چلائی ہے, غیر اللہ کی خاطر اس پر تلوار نہیں چلائی. درود پڑھ دیجئے محمد و آل محمد پر. اللہم صلی علی محمد و آل محمد وعجل فرجہ. آئمہ اطہار السلام کا اخلاص ایسا ہوتا تھا, علی مرتضی جنگ بھی کریں تو اللہ کی خاطر, حضرت علی مرتضی نماز بھی پڑھیں اور انگوٹھی سائل کو دیں تو سائل کے لیے نہیں, دکھاوے کے لیے نہیں, یہ انگوٹھی دینا بھی اللہ کو اتنا پسند آتا ہے کہ قرآن کریم کی آیت نازل ہوتی ہے, انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. تمہارا ولی اور سرپرست اللہ ہے, اس کا رسول ہے, اور وہ صاحبان ایمان ہیں جو نماز قائم کرتے ہیں اور حالت رکوع میں زکاۃ ادا کرتے ہیں. اللہ اکبر. اور پھر اس کردار کو دیکھنے کے بعد بہت سونے نماز بھی پڑھی اور یہ بھی کہا کہ ہم سے بھی انگوٹھی مانگنا تاکہ ہمارے لیے بھی کوئی آیت نازل ہو جائے. یہ روایت دیکھ کر میں آپ کی بیان کر رہا ہوں. کسی نے کہا کہ علی نے چونکہ رکوع میں زکات دی تھی شاید رکوع کے لیے آیت نازل ہو گئی, اب ہم سجدے میں زکات دیں گے, اب ہم قیام کی حالت میں زکات دیں گے تاکہ ہمارے لیے بھی آیت نازل ہو گئی. سائلوں کو تیار کیا, فقیروں کو تیار کیا, نماز کی حالت میں ان سے کہا کہ ہم سے مانگے, اور انہوں نے زکات بھی دے دی, انگوٹھیاں دے دی, لیکن کوئی آیت نہ اتری. کیونکہ آیت اترتی ہے تو انگوٹھی دینے پر نہیں اترتی, انگوٹھی اللہ کی خاطر دینے پر اترتی ہے, نماز اللہ کی خاطر پڑھنے پر اترتی ہے, زکات اللہ کی خاطر دینے پر اترتی ہے. इसीलिए किसी ने क्या खूब कहा कि हैदर की हमसरी में जो फैयाज बन गए, या हैदर की दुश्मनी में जो फैयाज बन गए, उनकी नमाज भी गई अंगुश्तरी के साथ। दुरूद पढ़ दीजिए मोहम्मद वाले मोहम्मद पर। अल्लाहुम्मा सल्ल अला मोहम्मद वाले मोहम्मद वअज्जल फरजहु। सलाम ने असल में ये हम तक दीन पहुंचाया है कि हमारा एक एक अमल अल्लाह के लिए हो। कुरान करीम की आयत है, और ये आयत भी इस शान के साथ आई, फजाइल नबी अकरम के बयान हो रहे हैं, लेकिन ये आयत नहीं कह रही कि ए नबी तुम अपनी तरफ से ये फजाइल बयान करो। कहा कि हमारा हुक्म है कि इस तरीके से तुम अपनी इबादतों को और अपनी जिंदगी को बयान करो कि तुम्हारी फजीलत जाहिर हो। पहला लफ्ज इस आयत का क्या है? कुल, ए रसूल आप कह दीजिए। क्या कहें? परवरदिगार तेरा हुक्म क्या है, मैं क्या कहूं? कहो इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन। ए हबीब तुम ये कहो और लोगों को बताओ कि मेरी नमाज, मेरी इबादतें, मेरा जीना और मेरा मरना लिल्लाह रब्बिल आलमीन, सारा का सारा परवरदिगार रब्बुल आलमीन के लिए। हजरते मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाहुम्मा सल्ल अला मोहम्मद व आले मोहम्मद मुअज्जल फरजहु सबसे पहला नमूना यह कायम किया कि जिंदगी का एक एक लम्हा परवरदिगार के लिए हो। इबादत, दीनी काम, बज़ाहिर वो दीनी है, लेकिन अगर उसके अंदर से इखलास और लिल्लाहियत इंसान निकाल ले तो वो दीनी फिर दीनी नहीं रहते, वो दुनियावी हो जाते। सबसे अहम चीज ये है। और दुनियावी काम भी अगर इंसान ने परवरदिगार की नीयत से किए हो, परवरदिगार की खुशनुदी के लिए किए हो, तो वो दुनियावी काम भी दुनियावी नहीं रहते, दीनी बन जाते हैं। और ये मेरा जुमला नहीं, ज़ाहिरन छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद मुअज्जल फरजहु इरशाद फरमाते हैं कि तुम्हें चाहिए कि तुम खाना खाओ तो नीयत के साथ, कसदन नीयत के साथ खाना खाओ, लिबास पहनो तो नीयत के साथ पहनो। ये मैं अब आपकी खदमत में मफहूम में रिवायत अर्ज कर रहा हूं। जिंदगी गुजारो, घर में रहो, कपड़े पहनो, ओढ़ना बिछोना सोना जागना ये सब नीयत के साथ हो। अगर तुमने ये सारे आमाल परवरदिगार की नीयत के साथ किए तो परवरदिगार तुम्हें खाने का भी सवाब देगा, क्योंकि इंसान को जो ताकत हासिल हुई है परवरदिगार इस ताकत को मैं तेरी रास्ते में खर्च करना चाहता हूं इसलिए मैंने ताकत हासिल की, परवरदिगार मैं सोना चाहता हूं इसलिए ताकि मैं सुकून हासिल करूं और उसके बाद फिर बेहतर अंदाज में नमाजें पढ़ सकूं, इबादत कर सकूं, रिज़्क़ हलाल कमा सकूं, अपने बच्चों को वक्त दे सकूं, ये सारे काम मैं अल्लाह के लिए करना चाहता हूं। तो जिंदगी का एक एक लम्हा इबादत बन सकता है अगर इंसान की नीयत साफ हो। यह सबसे अहम नुक्ता। और उसके बाद फिर माह मुबारक रमजान के अंदर इंसान जिस तरीके से हमने अर्ज किया, मौला मुत्तकियान की शान तो यह है कि दुश्मन भी थूक दे तो गुस्सा नहीं फरमाते, अपने आप पर ऐसा कंट्रोल है मौला मुत्तकियान को। तो रोजे के आलम में तो हम पर ज्यादा जिम्मेदारी बनती थी कि हमारा कंट्रोल होना चाहिए, कहीं ऐसा ना हो कि रोजे के आलम में इंसान ज्यादा गैज़ व गज़ब का इजहार करने लगे, ज्यादा गुस्से में आ जाए, बच्चों ने कोई गलती करती तो फौरन से उनके ऊपर गुस्सा निकालें, अगर घरवाली से कोई गलती हो गई, खाना सही नहीं पका या वक्त पर नहीं पका या कोई और मसला पेश आ गया तो इंसान गैज़ व गज़ब में आ जाए। इंसान कंट्रोल करे माह रमजान के अंदर। रोजा हमें अपने नफ्स पर कंट्रोल करना सिखाता है। मौला अली वो तो दुश्मन के मुकाबले पर, दुश्मन ने थूक दिया है, यानी रोजे के आलम में कंट्रोल करना जितना मुश्किल है उससे 10 गुना या 1000 गुना ज्यादा मुश्किल उस वक्त होता है जब दुश्मन है और उसने थूक दिया। तो उस पर इंसान कंट्रोल करे कि मैं अगर इसे वासिले जहन्नम भी करूंगा तो अपने नफ्स को खुश करने के लिए नहीं, परवरदिगार को राजी करने के लिए। इंसान ने रोजा रखा है तो जबान से जो जुमले निकले वो अपने ख्वाहिश के मुताबिक नहीं, रब की ख्वाहिश के मुताबिक जुमले जारी हो तो फिर वो जुमले तब्दील हो जाएंगे, फिर वो डांट के जुमले नहीं होंगे, उस जुमले में फूल निछावर हो रहे होंगे, उस उन जुमलों के अंदर खुशबू आ रही होगी, क्योंकि इंसान को अपने नफ्स पर कंट्रोल हो, गैज़ो गज़ब में नहीं आया। और रिवायत का जुमला ये है, नबी अकरम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम शाह फरमाते हैं कि अल गज़बू मिफ्ताहु कुल शर, गुस्सा तमाम बुराइयों की चाबी है, तमाम बुराइयों की चाबी गुस्सा है। गुस्से ही से इंसान कत्ल करता है, चोरी करता है, कहीं डाका मारता है, किसी को मार देता है, किसी का हक तलफ करता है, नाइंसाफी करता है, जुल्म करता है, ये सारे गुस्से की वजह से है। तो माहे रमजान में बिलखुसूस इंसान अपने गुस्से को कंट्रोल में रखे, और जिससे गुस्सा सरजद हुआ, चाहे जरा सा उसने तर्क औला अंजाम दिया, तो परवरदिगार ने उस गुस्से का भी उसे बदला दिया और बताया कि देखो, अगर तुम गुस्सा करोगे और गैज़ व ग़ज़ब में मुब्तला हो जाओगे, अपने नफ्स को खुश करने की कोशिश करोगे, तो परवरदिगार राजी नहीं होता और उसके ऊपर उसने सजा रखी है। कुरान करीम की आयत जो आप पढ़ते रहते हैं नमाज़ क़फ़िला के अंदर, कि बिस्मिल्लाह रहमान रहीम, वज़न्नून इज़ ज़हब मुग़ाज़िबन فظن أن لن نقدر عليه فنادى في الظلمات أن لا إله إلا أنت سبحانك إني كنت من الظالمين। और तुम उस मछली वाले शख्स को याद करो, क्या अजीब अंदाज है कुरान करीम का। यानी जितना इंसान एहतराम दे सकता है, एहतराम देने की कोशिश करता है, लेकिन यहां पर चूंकि बात ऐसी थी कि हजरत यूनुस अलैहिस्सलाम अपनी कौम से गैज़ व गज़ब के आलम में निकले थे और ये बद्दुआ करके निकले थे कि परवरदिगार मेरी कौम को तहस नहस कर दे, ये नाफरमान कौम है। और उन्होंने तबलीग तकरीबन जाहिरन 30 साल तक अंजाम दी थी। 30 साल तक तबलीग करने के बाद जब खास नतीजा नहीं निकला तो बद्दुआ करता है। हमसे तो शायद 3 मजलिसों के बाद भी कोई नतीजा नहीं निकलता तो इंसान परेशान हो जाता है, खुदा से शिकवे करने लगता है। 30 साल तक तबलीग दीन करते रहे, उसके बाद जाकर अपनी कौम पर गैज का इजहार फरमाया, तो परवरदिगार को वो भी पसंद नहीं आया। अपने गुस्से को इंसान कंट्रोल में रखे, गुस्सा हो तो परवरदिगार की खातिर हो। कुरान करीम में कहता है वज़न्नून इज़ ज़हब मुग़ाज़िबन, और हजरत यूनुस अलैहिस्सलाम को याद करो कि जब वो मुग़ाज़िबन गजब के हालत में अपने शहर से निकले, फदन नकदे अलैहि फना दफ़ ज़ुलुमात अल्ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनल ज़ालिमीन। और वो ये समझ रहे थे कि हम इस कौम पर कुदरत नहीं रखते, हम इस कौम को जिसकी उन्होंने बददुआ कर दी अजाब की, उस अजाब से बचा नहीं सकते। यकीनन नबी खुदा अगर दुआ कर दे तो उस दुआ को रद्द करने का सवाल नहीं है, लेकिन एक और आलिम उस कौम में मौजूद था जिसने कौम को समझाया कि नबी खुदा ने बद्दुआ कर दी है, अगर अपनी इसलाह चाहती हो और उस अजाब से बचना चाहते हो तो खुदा की हुजूर तौबा करो। और कौम ने तौबा की, उस आलिम की बरकत की वजह से कौम पर से अजाब टल गया, कौम से अजाब टल गया। लेकिन इस छोटे से तरकी औला की वजह से हजरत यूनुस अलैहिस्सलाम को मछली के पेट में डाल दिया गया। पूरा वाक्य आप जानते हैं कि समंदर में फेंका, और समंदर में फेंकने के बाद मछली ने हजरत यूनुस अलैहिस्सलाम को निगल लिया, और फिर उस तारीकी के अंदर कहते रहे कि ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, परवरदिगार तेरे अलावा और कोई खुदा नहीं है, मैं अपने आप पर जुल्म करने वाला हूं। ये भी बहुत अच्छा जिक्र है जो इंसान कसरत के साथ करे, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन। तो हजरत यूनुस अलैहिस्सलाम के बारे में बात मिलती है, कुरान करीम में मौजूद है। इसी तरीके से हजरत नूह अलैहिस्सलाम के हवाले से भी बात रिवायात के अंदर मौजूद है, और उन्होंने तो 950 साल तबलीग की थी, और उसके बाद जब बददुआ की तो फिर शैतान आया नूह अलैहिस्सलाम की खिदमत में और कहने लगा, ए नूह तुमने बहुत अच्छा किया। हजरत नूह अलैहिस्सलाम जलाल में आकर कहने लगे कि मैं खुदा की पनाह चाहता हूं ऐसे काम से कि जिससे तू खुश हो जाए, यहां से तू चला जा और भाग जा। लेकिन शैतान ने कहा, ए नूह ये तो सुनते जाओ मैं क्यों तुमसे खुश हो गया। नूह अलैहिस्सलाम फरमाते हैं कि बता मैंने कौन सा ऐसा काम किया जिससे तू खुश हो जाए। कहा कि मैं लोगों को गुमराह करने की कोशिश करता रहा, उन्हें राह रास्त से हटाने की कोशिश करता रहा, लेकिन तूने उनके ऊपर बददुआ करके और अजाब की दुआ करके उन्हें तहस नहस कर दिया, उन्हें मिटा दिया और मेरे काम को आसान बना दिया। हजरत नूह अलैहिस्सलाम ये सुनने के बाद रोने लगे, और ऐसा रोए कहा जाता है हजरत नूह अलैहिस्सलाम का असली नाम अब्दुल गफ्फार था, लेकिन इस गिरिए की वजह से, इस कसरत से रोने की वजह से उनका नाम पड़ गया नूह, क्योंकि नूह का मतलब होता है रोने वाला, नोहा और गिरिया जारी करने वाला। हजरत नूह अलैहिस्सलाम ने इस कदर गिरिया किया उसके बाद। और फिर शैतान ने कहा, ए नूह, तुमने हमारा काम किया है तो ये सुनते जाओ, मैं तुम्हें एक मशवरा देना चाहता हूं। नूह अलैहिस्सलाम ने कहा कि हमें तुम्हारे मशवरे की जरूरत नहीं है। लेकिन वही नाजिल हुई कि ए नूह, शैतान की इस बात को सुनो। तो इब्लीस की इस बात को हजरत नूह अलैहिस्सलाम ने सुना, तो इब्लीस ने कहा कि तुम ये जानना चाहते हो कि मैं कब इंसान के सबसे ज्यादा करीब होता हूं और कब उसे बहकाता हूं। तो नूह अलैहिस्सलाम ने फरमाया, ये बताओ कि कब बहकाते हो। तो शैतान ने कहा, उस वक्त मैं इंसान के सबसे ज्यादा करीब होता हूं जब वो गैज़ और गजब के आलम में होता है, जब वो गुस्से में होता है तो वो बड़े नाफरमानियां कर जाता है, मैं उसके सबसे ज्यादा उस वक्त करीब होता हूं। और भी दो मौके बयान फरमाए कि और दो मौके कौन से हैं कि जिसमें मैं इंसान के सबसे ज्यादा करीब होता हूं, कि अगर दो शख्स आए और इंसान से फैसला करवाना चाहें, तो फैसला जब इंसान कर रहा होता है तो मैं शैतान उसके बहुत करीब होता हूं और उसके जहन में वसवसे डालता हूं कि तुम उसके हक में फैसला दो, उसके हक में फैसला दो, वो तुम्हारी कौम का है, तुम्हारी बरादरी का है, तुम्हारा दोस्त है, उसके हक में फैसला दो, और उसको फैसले के अंदर मुश्किल से दो चार करता हूं। और तीसरा मौका जब एक शख्स नामहरम के साथ होता है और नामहरम के साथ खलवत में तन्हाई में होता है, तो मैं उस शख्स के बहुत करीब होता हूं और उसे गुमराह करता हूं। तो अजीजों, इंशाअल्लाह परवरदिगार हमें शैतान के शर से बचाए, बिलखुसूस माह रमजान के अंदर अपने नफ्स पर कंट्रोल करने की तौफीक अता फरमाए, बच्चों के ऊपर और आम हालत के अंदर गुस्सा करने से परहेज करने की तौफीक अता फरमाए, इंसान सोच समझ के साथ किसी फैसले को अंजाम दे, इंशाअल्लाह परवरदिगार उसकी तौफीक अता फरमाए, और कोई ऐसा मौका ना दे कि जहां पर इंसान नामहरम के साथ तन्हाई के अंदर हो और शैतान वसवसे पैदा करे। इंशाअल्लाह परवरदिगार हमसे रोजों को मकबूल हालत में कबूल फरमाए। अजीजों, यही इखलास सबसे ज्यादा हमें करबला के मैदान में नजर आता है। इमाम अली मकाम इसकी सबसे बड़ी मिसाल है। शायद अगर हम जैसे कोई नादान अफराद होते तो ये कहते हैं कि अगर हम मदीना में रहकर ये जिहाद करेंगे तो मदीना में ज्यादा से ज्यादा लोगों तक ये पैगाम पहुंचेगा कि नवासे रसूल को शहीद किया गया, इसलिए ज्यादा चर्चा होगा, ज्यादा शोहरत होगी। लेकिन नवासे रसूल हुक्म खुदा की फरमाबरदारी कर रहे थे, हुक्म खुदा को देख रहे थे, खुदा कहां चाहता है कि मैं वहां पर शहादत पेश करूं। अगर खुदा चाहता है कि मैं जंगल में चला जाऊं जहां कहीं कोई देखने वाला ना हो, कहीं मेरा साथ देने वाला कोई ना हो, कोई चर्चा करने वाला, कोई मशहूर करने वाला ना हो, मैं वहां पर भी कुर्बान होने के लिए तैयार हूं अगर खुदा उस पर राजी है। मदीना को मौला हुसैन ने छोड़ा, मक्का को मौला हुसैन ने छोड़ा, कूफा तशरीफ ना ले गए, करबला के बयाबान में जाकर मौला हुसैन ने अपनी कुर्बानी पेश की। और न सिर्फ अपनी कुर्बानी पेश की बल्कि 72 को पेश किया। ये 72 भी इस्तियारा है, वरना रिवायात कहती है कि 100 या 100 से ज्यादा तादाद थी कि जो मौला हुसैन पर कुर्बान हुई थी। हम आमतौर पर हजरत अली अकबर के मसाइब सुनते हैं, हजरत गाजी अब्बास के मसाइब सुनते हैं, हजरत शहजादे कासिम के मसाइब सुनते हैं, हजरत औना मोहम्मद के मसाइब सुनते हैं, लेकिन मेरा दिल चाहता है कि उन शहीदों का जिक्र करो जिन्होंने बड़े इखलास के साथ कुर्बानियां दी हैं, लेकिन उनका नाम जरा कम बयान होता है। ये कौन है? एक सियाफाम हबशी गुलाम जिसका कोई हसब व नसब नहीं, ये भी चाहता है कि करबला के मैदान में अपने आप को मौला हुसैन पर निछावर करें। इसका नाम क्या है? इसे दुनिया वाले जॉन कहते हैं। आया मौला की खदमत में, क्या लगा कि फर्जंद रसूल मुझे भी जाने की इजाजत दीजिए। आका ने मना फरमा दिया। जब मना फरमा दिया, हुक्म इमाम था, खामोश हो गया, चला गया। कुछ देर के बाद दोबारा आया, क्या लगा अब आका के जाने की इजाजत है, अब मुझे जाने की इजाजत दीजिए। मौला ने फिर मना फरमा दिया। यह समझा कि शायद मैं जो सियाफाम हूं, मेरे पसीने से बू आती है, मौला नहीं चाहते हैं कि मुझ जैसा शख्स हमारे इस शहादतों के अंदर शरीक हो जाए। जैसे ये वसवसा जहन में आया,
اپنی زبان سے جاری کیا، مولا میں سمجھ گیا آپ کیوں مجھے جانے کی اجازت نہیں دیتے، آپ نہیں چاہتے کہ میری شہادت حضرت علی اکبر کی شہادت کے ساتھ ہو جائے، آپ نہیں چاہتے کہ میرا خون حضرت علی اصغر حضرت قاسم کے خون کے ساتھ مل جائے۔ میں مفہوم روایت آپ کی خدمت بیان کر رہا ہوں۔ مولانا نے فرمایا اگر تیرے ذہن میں یہ فتور موجود ہے تو اس خیال کو اپنے ذہن سے نکال دے، کیونکہ ہمارے نانا رسول خدا نے اس فرق کو مٹا دیا تھا، کسی گورے کو کسی کالے پر کوئی فضیلت نہیں ہے، کسی عرب کو کسی عجم پر کوئی فضیلت نہیں ہے، ہمارے یہاں حسب و نسب معیار نہیں ہوتا، ہمارے یہاں معیار ہوتا ہے تو صرف تقوی پرہیزگاری معیار ہوتا ہے۔ پھر کہنے لگا مولا پھر آپ ہمیں روکتے کیوں ہیں، ہمیں جانے کی اجازت کیوں نہیں دیتے؟ سنے کہ مولا نے کیا وجہ بیان فرمائی، فرمانے لگے اے جو تو میرا غلام ہے، ہم نے غلاموں کو مرنے کے لیے اپنے ساتھ نہیں رکھا تھا، زندہ رہنے کے لیے رکھا تھا، میں نہیں چاہتا کہ تو ہم پر مر جائے۔ جیسے ہی جان نے جملے سنے کہنے لگا آقا میں تو یہی سمجھتا تھا کہ میری زندگی بھی آپ کے ساتھ ہو، میرا مرنا بھی آپ کے ساتھ ہو، مجھے جانے کی اجازت دیجئے۔ جب اصرار بڑا آقا نے جانے کی اجازت دی، سنے کہ جان کیسے چلے، جان اس انداز میں آگے بڑھے کہتے ہوئے بڑھے مجھے پہچانو میں کون ہوں، میرا حسب و نسب کیا ہے جانو میں کون ہوں، میرا مولا حسین ہے، میرا آقا حسین ہے، میرا مالک و سید و سردار حسین ہے، یہی میرا حسب و نسب ہے۔ یہ کہنے کے بعد جہاد کیا، جب جہاد کیا زمین کربلا پر آئے، بہت سکون ملا، میں نے اپنے آپ کو اپنے مولا پر قربان کر دیا، بس سانسیں ختم ہونے والی تھی، سکون کے ساتھ دنیا سے جانے والے تھے، کیا دیکھا کہ کوئی سرانے آیا اور جون کے سر کو اپنے زانو پر رکھا۔ جون ایک مرتبہ گھبرا گیا اور آنکھیں کھولی، ارے میرا کوئی قبیلے والا نہیں، میرا دوست احباب نہیں، یہ کون ہے جو مجھے اٹھانے کے لیے آ گیا، کیا دیکھا فرزند زہرا، فرزند زہرا مجھے سہارا دینے کے لیے آئے۔ جیسے ہی سر کو آقا نے اپنی گود میں لیا، جون نے سر کو ہٹایا، مولا نے پھر سر رکھا، جون نے پھر ہٹایا، مولا نے کہا جون تم اپنے سر کو ہٹاتے کیوں؟ جون نے کہا آقا آپ سید زادے ہیں، آپ نبی زادے ہیں، میں غلام ہوں، میں پسند نہیں کرتا کہ میرا سر آپ کی آگوش میں آ جائے۔ آقا نے کہا میرے نانا نے اس سر کو مٹا دیا تھا، اور یہ کہنے کے بعد روایت یہ کہتی ہے وَخَدُّهُ عَلَى خَدِّهِ، مولا نے اپنا رخسار جون کے رخسار پر ملنا شروع کیا، اور مولا یہ رخسار مل کر بتاتا چاہتے تھے ہم نے سارے فرق کو مٹا دیا۔ لیکن سنیں گے اس کے بعد ایک اور جملہ بھی فرمایا، اپنے ہاتھوں کو بلند کر کے ایک دعا کی جو کسی اور شہید کی میت پر دعا نہ کی، اس شہید کے جنازے پر یہ دعا کی، یا اگر روایت بنتی ہے تو دیگر حبشی غلام جو موجود تھے ان کے لاشوں پر بھی یہ دعا کی۔ کون سی دعا تھی؟ فرمانے لگے اللہم بیض وجہہ وطیب ریحہ، پروردگارا اس کے بدن سے بدبو کو ختم کر دے اور خوشبو میں تبدیل کر دے، پروردگارا اس کی سیاہی کو سفیدی سے تبدیل کر دے۔ بنی اسد والے کہتے ہیں ایک لاشا وہ تھا جو سورج کی طرح چمک رہا تھا، وہ کسی اور کا لاشا نہیں، وہ حضرت جون کا لاشا تھا جسے نواز رسول نے دعا کی تو چہرہ نورانی ہو گیا۔ پروردگارا جب ہمیں بھی موت آئے تو فرزند زہرا کو ہمارے جنازے پر بھی بھیجئے گا۔
الا ولعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون۔ پروردگار آئینہ شکر مالی حضرت سیدہ کائنات میں جگہ عنایت فرما، پروردگار ہمارے تمام گناہ کبیرہ صغیرہ کی مغفرت فرما، ہمارے مرحومین کی مغفرت فرما، پروردگارہ اپنی بندگی کے راستے پر چلنے کی توفیق عطا فرما، ماہ مبارک رمضان میں تلاوت قرآن کریم کرنے کی زیادہ سے زیادہ توفیق عطا فرما، اس کے ترجمے کو سمجھنے کی اس پر عمل پیرا ہونے کی توفیق عطا فرما، محبت محمد والے محمد کے ساتھ جینا اور مرنا نصیب فرما، ان کی شفاعت سے ہم سب کو بہرمند فرما، قبر کی پہلی رات مولا متقیان کی زیارت سے ہم سب کو مشرف فرما۔ پروردگارہ فرزند زہرا حضرت قائم آل محمد کے ظہور میں تعجیل فرما، ہمیں ان کے عاشقین محبین سچے چاہنے والے اور ماننے والوں میں شمار فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم برحمتك يا ارحم الراحمين. ایک سورۃ فاتحہ کی درخواست ہے تمام مرحومین و مرحومات کے لیے، بالخصوص شہدائے ملت جعفریہ، علماء کرام، اور جن کا کوئی فاتحہ پڑھنے والا نہیں. رحم اللہ من قرأ الفاتحہ. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم صراط الذین انعمت علیہم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. قل هو الله أحد، الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد، الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد، الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا أحد. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات، الأحياء منهم والأموات، تابع بيننا وبينهم بالخيرات، إنك مجيب الدعوات، إنك على كل شيء قدير، برحمتك يا أرحم الراحمين.